أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين. ہماری بحث چل رہی تھی الفاظ کی اقسام میں. ایک قسم جو عرض کی تھی وہ یہ تھی کہ لفظ کو اگر وحدت معنی یا تعدد معنی کے اعتبار سے لحاظ کیا جائے تو مختلف صورتیں و اقسام وجود میں آتی ہیں. تفصیل سے وہ اقسام جو ہیں وہ بیان ہو گئی تھی، مثلا لفظ مختص، مشترک، منقول، مرتجل، حقیقت و مجاز، یہ تفصیل سے بحثیں ہو گئی تھی. چند تذکر باقی رہ گئے ہیں اس بحث میں، وہ بیان کرتے ہیں اور یہ مطلب ہمارا ختم ہو جائے گا. کچھ تذکرات پچھلے درس میں بیان کر دیے تھے، اور ایک تذکر جو اس درس میں دینا ضروری ہے اور کتاب میں موجود ہے وہ مرتجل کے بارے میں ہے. اب چونکہ مجھے یاد نہیں ہے کہ مرتجل کے بارے میں یہ تذکر دیا یا نہیں، بہرحال اگر دیا تو تکرار ہو جائے گا، نہیں دیا تو نیا مطلب ہے. مرتجل بھی فرماتے ہیں کہ واضح معنی لاحق کو معنی سابق کے ملاحظے کے ساتھ جو ہے وہ وزن نہ کرے. مرتجل میں یہ چیز تھی، یعنی جب آپ ایک لفظ کو ایک معنی کے لیے وزن کر رہے ہیں جدید معنی کے لیے، تو اب اس میں کیا ہے، معنی سابق کے ساتھ اس کا تناسب جو ہے وہ پایا جانا ضروری نہیں ہے. جیسا کہ عرض کیا تھا کہ ہمارے جتنے بھی نام ہیں انسانوں کے وہ تقریباً کیا ہے، مرتجل میں ہی آتے ہیں، چونکہ باپ جب اپنے بیٹے کا نام رکھتا ہے تو مناسبت کو مد نظر نہیں رکھتا. کریم نام رکھ دیتا ہے بیٹے کا، لیکن وہ بڑا ہو کر کریم نہیں ہوتا، لیکن نام اس کا کریم ہوتا ہے. فرماتے ہیں اگرچہ اس نے یہ ملاحظہ نہیں کیا ہوتا مناسبت کا، لیکن بعض اوقات اتفاقی طور پر یہ مناسبت پائی جاتی ہے، لیکن جب وز کر رہا ہے اس وقت ملاحظہ نہیں ہوتا. مرتجل تب بنے گا جب ملاحظہ نہ کرے، اتفاقاً اگر تناسب مل جائے تو وہ نہ تو اس کو مرتجل ہونے سے خارج کرے گا اور نہ ہی کوئی اور صورت پیش آئے گی. اگر مثلاً ایک انسان کا نام جو ہے وہ محسن رکھ دیا اور حقیقت میں جب بڑا ہوتا ہے تو وہ ہوتا بھی احسان کرنے والا ہے، تو اب یہاں پر جب محسن اس کا نام رکھا جا رہا تھا تو اس وجہ سے نہیں رکھا جا رہا تھا کہ یہ چونکہ احسان کرنے والا ہے پس اس کو محسن کہا جائے. نام رکھ دیا، مجھے محسن نام اچھا لگتا ہے لہذا رکھ دیا، لیکن جب یہ بڑا ہوا تو اس خود بھی احسان کرنے لگ گیا، اب یہاں پر تناسب پایا جاتا ہے. تو بعض اوقات ہم کہتے ہیں تم اس میں بامسمہ ہو، تعبیر استعمال کرتے ہیں کہ تم نے اپنے نام کے لج رکھ لی ہے مثلا، تو اس طریقے سے اپنے نام کے مطابق جو وہ کام کرتے ہو اس میں آ کر. پس مرتجل میں جو ہے وہ یہ ہے کہ واضح اگر معنی لاحق کو وز کرتا ہے تو معنی سابق کا ملاحظہ نہیں کرتا، لیکن اتفاقی طور پر اگر مل بھی جائے پھر بھی وہ مرتجل ہونے سے خارج نہیں ہوگا. اگلا نقطہ منقول کے بارے میں ہے. فرماتے ہیں کہ منقول میں چار رکن پائے جاتے ہیں. ایک معنی سابق جس کو منقول منہ کہتے ہیں، یعنی جس سے نقل ہوا ہے. ایک ہے معنی لاحق، یعنی بعد والا معنی، اس کو کہتے ہیں منقول الیہ، یعنی جس کی طرف منقول ہوا ہے، جس کی طرف نقل ہوا ہے. تین نقل کرنے والا یعنی معنی سابق سے معنی لاحق کی طرف معنی کو نقل کرنے والا، اس کو کہتے ہیں ناقل. اور چوتھی چیز جو ہے خود وہ لفظ کے جس کو نقل کیا جا رہا ہے اس کو کہتے ہیں منقول. مثلا اگر لفظ صلات کو پہلے وہ معنی دعا میں تھی، یہ ہو گیا اس کا معنی سابق، اب اس کو منتقل کیا جا رہا ہے معنی لاحق میں، بعد والے معنی میں، جو ہے افعال مخصوصہ کہ جو رکوع و سجود کے اوپر مشتمل ہو اس کی طرف منقول کیا جا رہا ہے. پس دعا ہو گیا منقول منہ، افعال مخصوصہ نماز ہو گئی اس کی کیا منقول الیہ، خود لفظ کیا ہو گیا منقول، صلات کیا ہے منقول ہے، اور جو اس کو نقل کر رہا ہے چاہے وہ خدا ہو چاہے وہ پیغمبر ہو چاہے وہ غیر معصوم ہو کوئی بھی ہو، وہ ناقل کہلائے گا. پس منقول میں یہ چار رکن پائے جاتے ہیں. ایک اور نقطہ جو یہاں پر بیان کرتے ہیں وہ یہ کہ منقول کا نام اس کے ناقل پر رکھا جائے گا. اگر اس کا ناقل جو ہے وہ عرف ہے، معاشرہ ہے، تو اس کو کہا جائے گا یہ منقول عرفی ہے. اور اگر ناقل جو ہے وہ شارع ہو، یعنی خدا یا پیغمبر، تو اس کو کہیں گے منقول شرعی. مثلا نماز، لفظ صلات کا دعا سے نکل کر نماز کی طرف جانا، یہ کیا ہے منقول شرعی ہے، چونکہ شرع نے یہ کام کیا ہے. یہ ایک مطلب تھا کہ جو انہوں نے یہاں پر بیان کیا. اس کے بعد جو نقطہ بیان کرتے ہیں یہاں پر وہ یہ کہ یہ جو ہم نے لفظ کی تقسیم کی ہے، مختص، مشترک، منقول، مرتجل، حقیقت اور مجاز کی طرف، یہ مختص نہیں ہے اسم کے ساتھ، بلکہ یہ حرف کے اندر بھی پائی جاتی ہے، کلمات و ادوات، یعنی حرف میں بھی یہ چیز پائی جائے گی. مثلا لفظ من، یہ کیا ہے مشترک ہے مختلف معانی کے درمیان. من کو ابتدائیہ کے لیے بھی استعمال کیا جاتا ہے، من ابتدائیہ صرف کے اندر، نحو کے اندر مفردات کی جب بحث پڑھائی جاتی ہے تو وہاں الفاظ کے معانی بیان کیے جاتے ہیں، من کے مختلف معانی وہاں پر ذکر کیے جاتے ہیں. من کبھی ابتدائیہ ہوتا ہے اور کبھی من کیا ہوتا ہے، یعنی ابتدائیہ سے کیا مراد، یعنی آپ جب کہتے ہیں نا کہ میں گھر سے حرم کی طرف گیا، تو اس کا آپ عربی ترجمہ کیا کریں گے، آپ کہیں گے کہ ذهبت من ال، یعنی کیا ہے، آپ گھر کی عربی میرے ذہن سے نکل گئی ہے، آسان سی ہے، فوراً فوراً توجہ نہیں ہے اور ہی میری، یعنی آپ کہتے ہیں کہ سر تو من البصرت الى الکوفہ، یا سر تو من القم الى الکربلا، میں قم سے کربلا کی طرف گیا. تو اب یہاں کیا ہے، قم ابتدا ہے آپ کی، تو ابتدا بتانے کے لیے کس کا استفادہ کرتے ہیں، من کا، کہ ذهب تو یا سر تو من القم من قم الى کربلا مثلا. تو من ابتدا کے لیے بھی آتا ہے، من تبعیض کے لیے بھی آتا ہے، عین کے ساتھ اور زواد کے ساتھ، تبعیض یعنی بعض، تبعیض کے لیے بھی آتا ہے، یعنی من جب آ جائے، مثلا اگر کہا گیا کہ ان الذین من الذین، مثلا ہے آیات کے اندر آیا ہوا ہے من الذین کفروا من الذین آمنوا، تو وہاں پر بعض اوقات من بعض کے معنی میں آتا ہے، یعنی وہ لوگ کے جو ایمان لائے ان میں سے بعض، تو یہ من جو ہے وہ تبعیضیہ کے اندر بھی استعمال ہوتا ہے. بس یہ کیا ہے، کلمہ اپنا حرف ہے لیکن یہ کیا ہے، مشترک لفظی ہے. بس معلوم ہوا کہ اسی طریقے سے مثلا آ کر کلمہ ایک ہمارے پاس ہے، مثلا فارسی میں کیا کہا جاتا ہے، کشت، یعنی قتل کرنے کو کیا کہتے ہیں، کشت، کشت اپنے معنی موضوع میں استعمال ہوتا ہے، یعنی قاتل کے معنی میں استعمال ہوتا ہے، اور بعض اوقات یہ معنی مجازی میں بھی استعمال ہوتا ہے، جب انسان کو شدید مار پڑے تو کیا انسان مجازی طور پر کلمہ استعمال کرتا ہے کہ انہوں نے مجھے قتل کر دیا، یعنی ہوتا ہے نا بعض انسان، یا مثلا انسان کے ساتھ کچھ بے حرمتی ہو جائے تو وہ آ کر یہی کہتا ہے کہ انہوں نے تو مجھے قتل کر دیا ہے، مثلا یہ قاتل کا لفظ استعمال کرنا جو ہے یہ معنی مجازی کے اندر جو ہے وہ استعمال ہوتا ہے، یعنی اب یہاں پر کیا ہے، کشت فعل ہے اور یہ اس نے قتل کیا اس معنی میں بھی استعمال آتا ہے میں ہوتا ہے، یہ اس کا معنی موضوع لہو ہے، معنی حقیقی ہے، اور شدید زد کے معنی میں بھی آتا ہے، یعنی اس نے بہت زیادہ مارا، او مرا کشت، یعنی اس نے مجھے قتل کر دیا، یعنی مجھے بہت مارا اس نے، یعنی فارسی میں یہ جملہ بہت زیادہ استعمال ہوتا ہے، ہمارے اردو میں اس کے مقابل میں اپنی معلوم کون سا لفظ استعمال ہوتا ہوگا، محاورہ، لیکن یہ ہوتا ہے، یعنی او مرا کشت، یعنی اس نے مجھے مار دیا ہے، اس نے یعنی اس نے مجھے بہت مارا، یعنی چھوڑ یہ، یعنی تذکر کافی ہے اتنا اس بارے میں کہ پس معلوم ہوا کہ یہ لفظ کی تقسیم جو ہے یہ اسم کے ساتھ خاص نہیں ہے، بلکہ فعل کے ساتھ بھی مربوط ہے اور حرف کے ساتھ بھی مربوط ہے، یعنی یہ تینوں چیزوں میں پائی جاتی ہے۔ خوب، آخری نقطہ اس میں یہ بچ جاتا ہے، شاید میں نے پہلے اشارہ کیا ہو اس کی طرف، وہ یہ کہ یہ اقسام بیان کیوں کی گئی ہیں، فرماتے ہیں کہ چونکہ ہم نے جو ہے تعریف کا باب پڑھنا ہے، استدلال کو سیکھنا ہے، تو اس میں یہ بات بتائی جاتی ہے کہ لفظ مشترک سے، لفظ مجاز سے، اور ہر یا اس ہر ہر اس لفظ سے کہ جو متعدد معانی رکھتا ہو اس سے اجتناب کیا جائے، تاکہ صحیح طریقے سے سمجھ سکیں ہم، اگر ایک لفظ کئی معانی میں استعمال ہو رہا ہے، آپ اس کو تعریف میں استعمال کر رہے ہیں یا استدلال میں استعمال کر رہے ہیں، تو پھر آپ اس کو صحیح طریقے سے پہچان نہیں پائیں گے، اس کو صحیح طریقے سے ثابت نہیں کر پائیں گے۔ اسی طریقے سے منقول و مرتجل کے بارے میں بھی کہا جاتا ہے کہ استدلال اور تعریف میں اس کو قرینے کے بغیر استعمال نہیں کرنا، یہ ایک مطلب تھا کہ جو ہمارا ختم ہو گیا، یہ پچھلے درس کے ساتھ مربوط تھا۔ اس کے بعد جو کتاب کے مطابق 11th درس جو ہے وہ شروع ہوتا ہے ہمارا، جس کا عنوان ہے مفہوم و مصداق۔ فرماتے ہیں کہ یہ بات ہم پہلے آپ کے لیے بیان کر چکے ہیں کہ منطقی کی جو اساسی ترین رسالت ہے، بنیادی ترین رسالت ہے، وہ کیا ہے کہ تعریف، صحیح تعریف کی روش بیان کرنا، تعریف کی روش کو صحیح بیان کرے، چونکہ ہم فکر کرنا چاہتے ہیں اور فکر میں تعریف کا بہت بڑا کردار ہے، کیونکہ ہم نے ایک مجہول کو معلوم میں بدلنا ہوتا ہے، تو یہ کیا ہے، ایک اس کی رسالت ہے، اگرچہ اس کی دوسری رسالت استدلال بھی ہے، لیکن اس کی ایک رسالت جو ہے وہ یہ ہے کہ وہ صحیح تعریف کو کی روش کو بیان کرے۔ اسی وجہ سے ہم نے کیا کیا، الفاظ کی بحث کو شروع کیا تھا، کیونکہ ہم نے جب تعریف کرنی ہے تو تعریف کرتے ہوئے ہمیں حتمن جو ہے وہ الفاظ سے استفادہ کرنا ہے، لفظ اور معنی کا آپس میں گہرا رابطہ ہے، تو لہذا ہم نے الفاظ کی بحث کو شروع کیا اور الفاظ کی مختلف اقسام کو ہم نے پڑھ لیا۔ درست ہے، تو اب یہ بات تو ہمیں یہاں تک بات سمجھ میں آ گئی کہ لفظ قالب ہے، ڈھانچہ ہے، کس کے لیے، مفاہیم کے لیے، یعنی لفظ کے ذریعے آپ کے ذہن میں مفہوم اور معنی جو ہے وہ آئے گا، तो जब लफ्ज कालिब व ढांचा है माना व लफ्ज के लिए, माना व मफहूम के लिए, तो अब हमें पता तो होना चाहिए कि माना व मफहूम कहते किसे हैं, मफहूम की हकीकत हमारे लिए वाजे तो हो। बस ये भी क्या है, आप यूं समझें कि एक किस्म की मुकदमाती बहस ही है तारीफ के बाब में वारिद होने से पहले। खूब आते हैं अब मफहूम की तरफ। फरमाते हैं कि मफहूम अगर हम अदबी लिहाज से इसको देखें तो ये क्या है, इसमें मफ़ूल है। अब ये जिसने सर्फ और नहव पढ़ी होगी तो ये मतलब उसी को समझ में आएगा, इसमें मफ़ूल है और इससे मुराद हर वो सूरत है कि जो इंसान के जहन में आ जाए। सूरत चूंकि आईने की तरह है लिहाजा सूरत क्या है, हकीकत को दिखाती है, यानी हम सूरत के जरिए हकीकत को दिखा रहे देख रहे होते हैं। सूरत हमारे लिए आईना बनती है, जिस तरह हम शीशे में जाकर आईने में जाकर बास चीजों को देखते हैं, इसी तरीके से हम सूरत के जरिए जो है वो हकीकत को देखते हैं। अब ये सूरत चाहे लफ्ज की वजह से हमारे जहन में आई हो, जैसा कि मैं बोल रहा हूं और आपके जहन में मानी व मफहूम ईजाद हो रहे हैं, आपके जहन में जो इस वक्त मफाहीम आ रहे हैं वो अल्फाज की वजह से हैं, या वो सूरत मुशाहदे की वजह से आ रही हो, यानी मैंने आपको देखा, आपको देखने के बाद क्या है, मेरे जहन में आपकी सूरत आ गई। अब यहां अल्फाज तो नहीं है, फकत देखना है यहां पर, और देखने के जरिए भी क्या है, मफहूम जो है वो जहन में आ जाता है, सूरत जहन में आ जाती है। बस जब हम जहन में मसलन बारिश, सूरज, चांद, पानी, इनकी सूरत अपने जहन में रखते हैं, अब चाहे वो अल्फाज की वजह से हो या मुशाहदे की वजह से हो, एक सूरत हमारे जहन में आती है और हमारे जहन में इस किस्म का दर्क या इदराक मफहूम कहलाता है, यानी यही सूरत कि जिसको हम इदराक कहते हैं, यानी मैंने दर्क किया। आप ये कहते हैं ना, जब एक मफहूम आपके जहन में आ जाता है आप कहते हैं मैंने दर्क किया इसको, ये इदराक है, इसको मफहूम कहते हैं। अब ये मफहूम मुफरद भी होता है, मसलन दरख्त, फूल, दीवार, मेज, अब ये सारे क्या है, मफहूम मुफरद हैं। और बाज औकात ये मफहूम क्या होता है, मुरक्कब भी होता है, मसलन फेल की सूरत में होता है, सईद चला गया, एकाश वो ना आता। अब ये जो जुमला आपने बोला और एक मफहूम आपके जहन में आया, ये मफहूम क्या है, मुरक्कब है। मफहूम के मौरिद में एक मतलब ये बयान करते हैं कि मफहूम माना मदलूल तसव्वुर, ये चार जो हैं एक ही माना पर दलालत करते हैं, यानी एक ही माना को समझाने के लिए कभी तसव्वुर का लफ्ज बोल दिया जाता है, कभी मफहूम का लफ्ज बोल दिया जाता है, कभी मदलूल का लफ्ज बोल दिया जाता है, और कभी इसको माना कह दिया जाता है। ये था मफहूम। इसके बाद आते हैं तस्दीक मिसदाक की तरफ, क्योंकि मफहूम है, मफहूम अर्ज किया सूरत पर मुश्तमिल होता है, सूरत काशिफ होती है, तो हतमन फिर उसको मिसदाक की भी जरूरत है। मिसदाक किसे कहते हैं, मिसदाक उस शय को कहते हैं कि जिस पर मफहूम सिदक कर जाए। मसलन आपके जहन में इंसान का मफहूम था, अब ये मफहूम मुझ पर और आप पर सिदक कर रहा है, बस हम क्या हैं, मफहूम इंसान के मिसदाक हैं, बस एक बात हमें वाजे होगी, ये तकरीबन पिछली ही बातें हैं कि जो यहां पर दोहराई जा रही हैं, ये पहले भी तज़क्कुर दिया था कि लफ्ज हिकायत करता है मफहूम से और मफहूम हिकायत करता है मिस्दाक से। और ये भी तज़क्कुर दिया था पिछले दरसों में कि मिस्दाक एक मफहूम का जो मिस्दाक है वो मुमकिन है खारिजा जहन में कोई हकीकत हो, जैसा कि मफहूम इंसान के हम मिस्दाक हैं और हम जहन से हटकर अपनी हकीकत रखते हैं, बस मिस्दाक जहन से बाहर एक हकीकत है। और बाज औकात क्या होता है, ये मिस्दाक जो है वो क्या है, खुद जहन के अंदर ही होता है, जहन से बाहर नहीं होता। मसलन मफहूम कुल्ली जो हमारे जहन में, इसका मिस्दाक जहन में ही है, खारिज में नहीं। शरीके बारी हो गया, जीवे का दरिया हो गया, ऐसे इस किस्म के हम मफहूम जो बना लेते हैं इनके मिसदाक फकत हमें जहन में ही मिलते हैं, खारिज में ये मफहूम नहीं पाए जाते। ये मफहूम और मिसदाक की बात जो है वो तारीफ इनकी खत्म हो जाती है। इसके बाद जो है वो मफहूम की अकसाम की तरफ बढ़ते हैं। फरमाते हैं कि मशहूर के मुताबिक मफहूम या तसव्वुर दोनों लफ्ज इस्तेमाल कर सकते हैं, जैसे कि पहले अभी तज़क्कुर दे दिया है, आप तसव्वुर कहें या मफहूम, एक ही मुराद है। मफहूम की दो किस्में बयान की जाती हैं, मफहूम या जुज़ई होता है या कुल्ली। मफहूम जुज़ई उस मफहूम को कहते हैं कि जिसके अंदर फकत एक मिसदाक पर सिद्क करने की काबिलियत हो, फकत एक मिसदाक पर सिद्क करने की काबिलियत हो। काबिलियत वाले पर मैं ज्यादा जोर लगा रहा हूं क्योंकि इसके अंदर नुक्ता पोशीदा है, जैसा कि काबा, अली, ईरान, पाकिस्तान, मशहद, ये जो सारे हैं क्या मफहूम जुज़ई हैं, क्योंकि फकत एक ही चीज पर सिद्ध करने की काबिलियत रखते हैं। मतलब ईरान, फकत ईरान पर ही सिद्ध करेगा, पाकिस्तान के किसी हिस्से पर सिद्ध नहीं करेगा, अफगानिस्तान पर सिद्ध नहीं करेगा, ईरान का मफहूम फकत इसी मुल्क पर सिद्ध करेगा, इसके अंदर सलाहियत नहीं है। मफहूम कुल्ली फिर क्या हो जाएगा, मफहूम कुल्ली उस मफहूम को कहते हैं कि जिसमें एक से ज्यादा मिसदाक पर सिद्क करने की काबिलियत मौजूद हो। काबिलियत इंतहाई मुहिम है, काबिलियत हो उसके अंदर कि वो एक मिसदाक से ज्यादा पर सिद्क कर सके। जैसा कि मसलन इंसान, इंसान का मफहूम मफहूम कुल्ली कहलाता है, क्यों, इस वजह से क्योंकि इसके अंदर काबिलियत है कि ये मुतअद्दिद मसादिक पर सिद्क करे, मैं, आप और जितने इंसान नजर आते हैं उन पर सिद्ध करता है ये। बस जब ये तारीफ वाज़ह हो गई, अब एक दो नुक्ते मजीद जो है खोलकर बयान करते हैं इसमें। इस तारीफ के अंदर से हमें एक ये चीज बात समझ में आती है कि कुल्ली और जुज़ई होने का मिलाक काबिलियत रखना या काबिलियत ना रखना है। किस चीज की काबिलियत, यानी एक मिसदाक पर सिद्क करने की काबिलियत या ज्यादा मफाहीम पर सिद्क करने की काबिलियत। काबिलियत मिलाक है, अगर एक से ज्यादा मसादीक पर सिद्क करने की काबिलियत है तो कुल्ली, अगर एक से ज्यादा मिसदाक पर सिद्क करने की काबिलियत नहीं है तो कुल्ली ना, तो कुल जो तो जुज़ी जुज़ी हो जाएगा। काबिलियत है एक से ज्यादा पर सिद्क करने की तो तो कुल्ली वाइला जुजी। क्यों कह रहे हैं, क्यों ये जोर लगा रहे हैं इस बात पर कि ये मुराद है यहां पर? उसकी वजह यह है कि हमारे पास कुछ ऐसे मफाहीम हैं जो कुल्ली कहलाते हैं लेकिन उनका खारिज में एक ही मिस्ताक है। मसलन वाजिब तआला, ये जो वाजिब तआला का मफहूम है, वाजिब तआला एक है या मुतअद्दिद है? एक है, यानी खारिज में मिसदाक उसका एक है। लेकिन वाजिब तआला का मफहूम मफहूम कुल्ली है। क्यों? क्योंकि इसके अंदर काबिलियत मौजूद है कि अगर वाजिब तआला के मसादिक मुतअद्दिद हो जाएं तो ये उन पर सिद्ध कर सके। लेकिन चूंकि हमारे पास बुरहान अकली मौजूद है कि एक से ज्यादा नहीं हो सकते, इस वजह से ये मफहूम फकत एक मिसदाक रखता है। वाइला मफहूम के अंदर काबिलियत है मफहूम वाजिब के अंदर कि वो मुतअद्दिद मिसदाक रखे, उसके अंदर काबिलियत है, लेकिन महाल होने की वजह से एक मिसदाक से ज्यादा नहीं है उसका। बस काबिलियत चूंकि पाई जाती है एक से ज्यादा मिसदाक रखने की, बस हम इसको मफहूम कुल्ली कहेंगे। कोई बंदा आकर यह गलती ना करे कि मफहूम वाजिब को देखे इसका चूंकि एक मिसदाक है बस ये जुज़ई है ना, कुल्ली है, क्योंकि इसमें काबिलियत है एक से ज्यादा प्रसिद्ध करने की। हत्ता हमारे पास बाज ऐसे मफहूम मौजूद हैं कि जिनका मिसदाक खारिज में है ही नहीं, लेकिन फिर भी हम उसके बारे में कहते हैं कि ये क्या है, मसलन मफहूम कुल्ली है। मसलन शरीके बारी, शरीके बारी खारिज में है नहीं, लेकिन फिर भी हम कहते हैं ये मफहूम कुल्ली है। क्यों? क्योंकि इस मफहूम में ये काबिलियत है कि अगर शरीके बारी होते बाहर तो ये उन पर सिद्ध कर जाते। अब चूंकि महाले अकली मौजूद है, खारिज में नहीं आ सकते, तहकुक पैदा नहीं कर सकते, तो लिहाजा मिसदाक नहीं है उसका, लेकिन हम मफहूम को मफहूम कुल्ली कहते हैं। बस ये जो काबिलियत व अदम काबिलियत की कैद लगाई जा रही है और इस पर जोर भी दिया जा रहा है, उसकी वजह यह है ताकि मिलाक समझ में आ जाए सही तरीके से। बात वाज हुई है? बस मिसदाक का एक रखना या मिसदाक का ज्यादा रखना मिलाक नहीं है कुल्ली जुजी कहने में, काबिलियत उसके अंदर जो है वो होनी चाहिए, अगर है तो कुल्ली वाइला जुजी है। अब मफहूम चूंकि कुल्ली जुजी पे तकसीम होता है, जो लफ्ज इस मफहूम पर दलालत करेगा वो भी कुल्ली जुजी हो जाएगा। यानी अगर लफ्ज मफहूम जुजी के लिए है तो वो लफ्ज जुजी कहलाएगा, अगर लफ्ज माना कुल्ली के लिए हो, मफहूम जुजी के लिए हो, तो वो लफ्ज क्या हो जाएगा, लफ्ज कुल्ली कहलाएगा। वाइल लफ्ज खुद जुजी कुल्ली नहीं होता, लफ्ज माने की वजह से कुल्ली और जुजी कहलाता है। अगर किसी मंत की किताब में आप अल्फाज की किस्म पढ़ें जिसमें लिखा हो कि लफ्ज या कुल्ली होता है या जुजी, तो समझ जाएं कि ये इसकी अपनी किस्म नहीं है बल्कि इसके माना की किस्म है, और चूंकि इनका आपस में बड़ा गहरा राबता है इस वजह से लफ्ज को भी जो है वो कुल्ली और जुजी में तकसीम कर दिया जाता है। इसके बाद मफहूम कुल्ली में एक अमीक बहस मौजूद है कि जिसको इस किताब में उन्होंने थोड़ा सा इशारा किया है, कि इसको फिर कल देखते हैं चूंकि तफसीली बहस है ये। सल्लल्लाहु अलैहि मुहम्मद वाले।